घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयलक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रक्रिया मिचेर बिना प्रतिस्पर्धा आवश्यक सामग्री खरिद गरेको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन।
सुदूरपश्चिमका पहाड जिल्लाहरूमा यो वर्ष भने समयमै पाठ्यपुस्तक पुग्ने सम्बन्धित पक्षहरूको भनाइ।
यस आर्थिक वर्षको 9 महिनामा कैलालीको त्रिनगर नाकाबाट 230 जना महिला तथा बाल बालिकाको उद्धार।
दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने।
बाजुराको गौमल गाउँपालिकामा एक घर एक पानीको धारा निर्माण कार्य सुरु।
राज्यका विभिन्न अङ्गहरूलाई विवादमा ल्याउने प्रयास भइरहेको प्रति राष्ट्रपति भण्डारी असन्तुष्ट।
र कैलालीमा रात्रिकालीन प्लान्टी सुट आउट प्रतियोगिता हुने।
कहिले?
अहिले त नै।
अनि कहिले?
अहिले नै।
अझै सुरसार छैन। अनि कहिले त?
अहिले त नै।
हैन, अनि कहिले त?
अहिले त नै।
कति सोध्या होला नि?
आ बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ, लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचारक्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रक्रिया मिचेर बिना प्रतिस्पर्धा आवश्यक सामग्री खरिद गरेको र विरुचि नदेखाउनकै लागि इन्धनमा ठूलो रकम खर्च गरेको देखिएको छ। लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2074-75 माथि उल्लेख गरिएका दुई विषयमा साथै मन्त्रालयले अन्यकाम समेत लक्ष्यअनुसार सम्पन्न गर्न नसकेको हो। प्रतिवेदनले मन्त्रालयलाई वित्तीय जवाफदेहितामा थप सुधार गर्न सुझाव दिएको छ। प्रतिवेदनमा वित्तीय जवाफदेहिताको मूल्याङ्कनमा 63% ग्रेड बी प्राप्त गरेको उल्लेख छ। मन्त्रालयले गत आर्थिक वर्षमा चालू खर्चतर्फ 2,44,94,91,31,878 रुपियाँ खर्च गरेको उल्लेख छ। पुँजीगततर्फ 2,48,24,784 रुपियाँ खर्च गरेको विवरण छ। पुँजीगततर्फको रकम निर्मित भवनहरूको संरचनात्मक सुधार, फर्निचर तथा फिक्चर्स खरिद, सवारी साधन खरिद, मेसिनरी औजार तथा सफ्टवेयर खरिद तथा निर्माण र अनुसन्धान तथा परामर्श सेवामा खर्च गरिएको छ। मन्त्रालयले निर्मित भवनको संरचना सुधारमा 14,06,867 रुपियाँ, फर्निचर तथा फिक्चर खरिदमा 19,42,180 रुपियाँ, सवारी साधन खरिदमा 10 लाख, कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन लगायतका मेसिनरी औजार खरिदमा 20 लाख खर्च गरेको देखिएको छ। त्यसै गरी कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिदमा 3,59,295 रुपियाँ खर्च गरेको छ। अनुसन्धान तथा परामर्श सेवामा 1,81,16,542 रुपियाँ खर्च गरेको छ। मन्त्रालयले भवनको संरचना सुधार अन्तर्गत 3 वटा काम गरेको देखाएको छ। परिमाण उल्लेख नगरी फर्निचर तथा फिक्चर खरिदको कार्य, 5 वटा मोटरसाइकल खरिद र विभिन्न किसिमका मेसिनरी सामान खरिद गरेको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। मन्त्रालयले कर्मचारीको तलबमा 19,03,961 रुपियाँ खर्च गरेको प्रतिवेदनमा लेखिएको छ। प्रतिवेदनमा मन्त्रालयले सर्व भई आएका कर्मचारीको साबिकको कार्यालयबाट पारित तलबी प्रतिवेदन अनुसार खर्च लेखेको छ। मन्त्रालयका प्रवक्ता यज्ञमूर्ति खनालले कर्मचारी अभाव र छोटो समयका कारण मन्त्रालयले लक्ष्यअनुसार प्रगति गर्न नसकेको प्रतिक्रिया दिनुभयो। उहाँले फागुनमा मन्त्रालय स्थापना भएको र कार्यक्रम धेरै सञ्चालन गर्नुपर्ने हुँदा कार्य स्थापनामै बढी समय खर्चनु परेको जानकारी दिनुभएको छ। प्रवक्ता खनालले छोटो समयमा कार्यालयको व्यवस्थापन गर्नुपर्ने भएकाले सोझै सामान खरिद गर्नुपरेको बताउनुभयो।
यसै गरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मन्त्रालयबाट इन्धन बापत भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ। प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मन्त्री भट्टले मासिक रूपमा 125 लिटर डिजलको मूल्य बराबरको रकम सवारी साधन बापत भुक्तानी हुने गरेको छ। मन्त्रालयबाट समेत डिजलको प्रयोग गरिएको लगभग पेश भएको छ। प्रतिवेदन अनुसार मन्त्रीले 2176/79 नम्बरको गाडीमा 2074 चैत्र 20 गते र 2075 जेठ 8 गतेमा गरी दुईपटक 17162 मूल्यको 196 लिटर डिजल मन्त्रालयबाट प्रयोग गर्नुभएको थियो। प्रवक्ता खनालले मुख्यमन्त्री कार्यालयबाट उपलब्ध गराइने इन्धनले मन्त्रीलाई नपुग्ने गरेको बताउनुभयो। प्रदेशका 9 जिल्ला जाँदा मासिक 125 लिटर इन्धनले मन्त्रीलाई नपुगेपछि मन्त्रालयबाट प्रयोग भएको उहाँले बताउनुभयो।
हरेक वर्ष समयमै पाठ्यपुस्तक नपुग्ने सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यो वर्ष भने समयमै पुग्ने सम्बन्धित पक्षहरूले बताएका छन्। धनगढी स्थित जनक शिक्षा सामग्रीको प्रादेशिक कार्यालयले पहिलो चरणमा अछाम, बाजुरा, बझाङ र दार्चुलाका पुस्तक विक्रेताहरूलाई पाठ्यपुस्तक लैजान सूचना जारी गरिसकेको छ। अन्य जिल्लालाई दोस्रो चरणमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्ययोजना रहेको जनक शिक्षाले जनाएको छ। 4 जिल्लाका लागि आवश्यक किताब प्रदेश कार्यालयमा पुगिसकेको र जिल्लामा ढुवानी समेत सुरु भएको कार्यालयका प्रमुख भूपेन्द्र राले बताउनुभयो। टनेलधुरामा नयाँ शैक्षिक सत्र सुरु हुन 1 महिना अघि नै पाठ्यपुस्तक वितरणका लागि वितरकहरूले आवश्यक तयारी सुरु गरिसकेका छन्। 251 सामुदायिक विद्यालय रहेको टनेलधुरा जिल्लामा कक्षा 1-5 र कक्षा 6-10 गरी 2 चरणमा पाठ्यपुस्तक वितरण गर्न आवश्यक तयारी सुरु गरिएको पाठ्यपुस्तक व्यवसायहरूले बताएका छन्। गत वर्ष अङ्ग्रेजी माध्यम र ऐच्छिक विषयका पाठ्यपुस्तक अभाव भएको थियो। यो वर्ष अभाव हुन नदिनका लागि वितरण प्रणालीमा सुधार गरिएकोले विगतका वर्ष जस्तै यो शैक्षिक वर्षमा पाठ्यपुस्तकको अभाव हुन नदिन वितरण प्रणालीमा सुधार गरिएको डनेलधुराका पाठ्यपुस्तक विक्रेता डम्मर भट्टको भनाइ छ। डनेलधुरामा 3 विक्रेता मार्फत पाठ्यपुस्तक बिक्री वितरण हुँदै आएको छ। सदरमुकाम उमरगढीका 2 विक्रेता र जिल्लाको भित्री मधेस क्षेत्रमा 1 विक्रेताले पाठ्यपुस्तक बिक्री वितरणको तयारी गरिरहेका छन्।
दार्चुलाका 9 स्थानीय तहले सरकारबाट चालु आर्थिक वर्षमा विशेष र सम्पूरक अनुदान बापत 23 करोड रुपियाँ बजेट पाएका छन्। विशेष अनुदानतर्फ 11 करोड र सम्पूरक अनुदान बापत करिब 12 करोड थप भएको हो। स्थानीय तहहरूले चालु आर्थिक वर्षको 3rd चौमासिक सुरु हुँदासम्म पुँजीगत बजेट खर्च अत्यन्त न्यून रहेको अवस्थामा पाउने 23 करोडका पुँजीगत बजेट प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। सम्पूरक अनुदान सम्बन्धी कार्यविधि जस्तै छुट्टे कार्यविधि बनाएर 4 स्थानीय तहलाई सरकारले विशेष अनुदान उपलब्ध गराएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन एन 2074 10 र 11 व्यवस्था अनुसार विशेष र सम्पूरक अनुदान बजेटको व्यवस्था गरिएको हो। सम्पूरक अनुदानको व्यवस्था जस्तै विशेष अनुदानको बजेटबाट सञ्चालन गरिने आयोजना वा कार्यक्रमको छनौटका लागि अर्थ सचिवको संयोजकतामा समितिको व्यवस्था गरिएको छ। पुसभित्र प्रदेश र स्थानीय तहले आयोजना वा कार्यक्रम पेश गर्ने र फागुनभित्र छनौट गरिसक्ने कार्यविधि तालिका छ। विशेष र सम्पूरक अनुदानको बजेट चैत्र महिनामा जिल्लाका विभिन्न स्थानीय तहमा प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। विशेष अनुदान महाकाली नगरपालिकामा 3,50,00,000, मालिका अर्जुन गाउँपालिकामा 3 करोड, नौघाट गाउँपालिकामा 2,50,00,000 र अपिहिमाल गाउँपालिकामा 2 करोड प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ। विशेष अनुदान बजेटबाट कुन आयोजना वा कार्यक्रम कार्यान्वयन गर्ने भन्ने विषय प्रदेश सरकार र स्थानीय तहले अर्थ मन्त्रालयमा पेश गरेपछि मात्रै बजेटको टुङ्गो लाग्ने व्यवस्था गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्रसिंह धामीले बताउनुभयो। सरकारबाट प्राप्त भएको विशेष अनुदानको बजेटलाई प्रदेश सरकार र स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्नुपर्ने प्रावधान रहेको छ। विशेष अनुदानको बजेटले स्थानीय तहले 50,00,000 बढीका आयोजना वा कार्यक्रम बनाउनु पर्ने हुन्छ भने प्रदेश सरकारले 10 करोडभन्दा ठुलो बजेटका आयोजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। विशेष अनुदानबाट सञ्चालन गरिने सबै आयोजना वा कार्यक्रम ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
कैलालीको धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूले 1 दिनको तलब रकम एक दिनको तलब रकम पर्सा र बाराका हावाहुरी पीडितहरूलाई दिने निर्णय गरेका छन्। धनगढीको महानगरपालिकाका प्रमुख दीर्पबहादुर उर्दे मानवीय सङ्कटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको बताउनुभयो। सङ्कटमा परेका बेला सहयोग गर्नु मानवीय धर्म भएको बताउँदै नगर प्रमुख उर्दे पर्सा र बाराका हावाहुरी पीडितका लागि सहयोग गर्न नगरवासी र धनगढीका क्रियाशील सङ्घ संस्थाहरूसँग पनि आग्रह गर्नुभयो। धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरू झन्डै 300 जना भन्दा बढिरहेका छन्। एक दिनको तलब मात्रै हावाहुरी पीडितलाई दिएमा 2.5 लाख रुपियाँ भन्दा बढी हुन जाने नगर प्रमुख कोर्डले बताउनुभयो।
झन्डै 18 करोडको लगानीमा कैलालीको धनगढी विमानस्थलमा धवन मार्ग र पार्किङ क्षेत्र विस्तारको लागि ठेक्का सम्झौता भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि अब नयाँ वर्षदेखि धवन मार्ग मर्मत, धवन मार्ग फराकिलो बनाउने कार्य र पार्किङ क्षेत्र विस्तार गर्ने कार्य सुरु हुने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ। आन्तरिक रूपमा वैशाख 5 गतेदेखि निर्माण सुरु गर्ने भन्ने निर्णय भएको भए पनि आधिकारिक निर्णय हुन बाँकी रहेको प्राधिकरण प्रमुख बताउनुहुन्छ। थप जानकारी सहित कैलालीबाट सहकर्मी निर्मला खडायतको यो रिपोर्ट।
कैलालीको धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तार हुने भएको छ। त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठुलो धावन मार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि अब धावन मार्ग मर्मत, धावन मार्ग फराकिलो बनाउने कार्य र पार्किङ क्षेत्र विस्तार गर्ने कार्य हुने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा धनगढी निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठ बताउनुहुन्छ।
5 बजेपछि गर्ने भन्ने कुरा छ, अब हल्का कुरा भएको छ होइन, कुरा भइसकेको छैन। 2050 फागुन 30 गते एग्रिमेन्ट भएको छ होइन।
17 करोड 88 लाखमा अब धावन मार्गमा थप कालो पत्री गरिनेछ भने दुवैतर्फ 2-2 मिटर धावन मार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। काम सुरु गर्ने यकिन मिति तय हुन नसकेको भए पनि काम नयाँ वर्षदेखि सुरु गर्ने गरी तयारी थालिएको उहाँको भनाइ छ। सो कामको लागि लुम्बिनी, कोशी एन्ड न्यौपाने, खड्का, कोइराला, जेबी काठमाडौँले ठेक्का पाएको आयोजनाका प्रमुख श्रेष्ठ बताउनुहुन्छ।
न्यौपाने, खड्का, कृष्ण, जेबी, लागत पैसा भने तपाईँ भ्याट समेत 17 करोड 88 लाख भयो। टाइम पिरियड 1 वर्ष भयो।
उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। अहिले रात्रिकालीन र कम भिजिबिलिटीमा पनि जहाज उडान र अवतरणका लागि अधिग्रहण गरिएको जग्गाको संरक्षण, तारबार र माटो भरानको काम अन्तिम चरणमा पुगेका बेला धावन मार्ग र पार्किङ क्षेत्र विस्तारको योजना पनि अगाडि बढाइएको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुढथापा बताउनुहुन्छ।
काम सुरु भएको छैन, अब छ त्यही होला, पहिलो हप्तादेखि सुरु होला भइसक्यो। रनवे ओभरले हो, खास रनवे ओभरले हो। पार्किङ पनि अलिक बढ्छ, अहिले 2 ठुलो एउटा सानोलाई छ, 4 जति ठुलो विमान बस्ने व्यवस्था हुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले 60 मिटर चौडाइ र 1800 मिटर लम्बाईको कालोपत्रे धावन मार्ग छ। यस्तै अहिले 3 जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप 1 जहाज पार्किङ गर्न सक्ने गरी पार्किङ क्षेत्र विस्तारको योजना रहेको छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। देशको सबैभन्दा दोस्रो ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलको स्तर उन्नतिका विषयमा तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
बजेट हाल्न पर्यो, गाडी बढाउन पर्यो, सहयोग गर्न पर्यो। नेपाल सरकार भइसकेको छ होइन, र हाम्रै देशमा सरकार अझै यहाँ आइसकेका छ। त्यो लागि अब ठुलो बनाउनु, राम्रो बनाउन, आउनु लागि सरकारको लागि सेवा गर्नमा राम्रो हुन्छ।
कल्पनागिरी हो, अब स्थानीय निकाय, प्रदेश सरकार, केन्द्रीय सरकार सबै मिलेर बजेट हाल्नु पर्यो। सबैले यहाँ भएका जनप्रतिनिधिहरूले पनि रेखदेख गर्नु पर्यो त्यसको। अनि हाम्रो एकदम त्यसलाई व्यवस्थित गर्यो भने सुदूरपश्चिमको मुहार पनि फेरिने थियो।
सुदूरपश्चिममा एउटै धावन मार्ग छ होइन, त्यो हुनाले त्यसको स्टेसन मात्रै हुनु पर्यो। साँझ बिहान राति पनि प्लेन आउने किसिमको व्यवस्थाहरू हुनुपर्यो।
स्तर उन्नत हुनुपर्छ, आवश्यकता अनुसार चाहिँ स्तर उन्नत चाहिँ हुनुपर्छ।
ठुल्ठुला आयोजनामा जो अहिले अब यो जबसम्म यो कमिसनको पक्का अन्त हुँदैन, तबसम्म ठुल्ठुला अब पर्यटकहरूमा योजनाहरू नहुने कारण देशका अब जिम्मेवारी अबमा रहेका अब सबैले बनाउनु पर्यो, यो कमिसनमा ध्यान हुन्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारसिङ एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ए बहिनी रजनी, के गरेको तिमीले?
होइन, के भयो र दाई?
यो खाना पकाउँदा पकाउँदै यसरी बाहिर जाने त होइन नि।
किन र दाई, के भयो?
म अहिले यहाँ नआएको भए घरमा आगो लाग्थ्यो बहिनी, यति पनि ध्यान दिएनौ तिमीले?
ओहो दाई, म त अरू काम गर्दा गर्दै बिर्सेको रहेछु।
यसरी हावाहुरी चलेको बेला आगो निभाउनु पर्छ। अनि सुन, खाना पकाइसकेपछि आगो निभाउने गरौँ। यदि आगलागी भइहाल्यो, आगलागी भइरहेको स्थानबाट आफू लगायत घर परिवारका सबै सदस्यहरू सुरक्षित ठाउँमा जाने गर्नुपर्छ। यस्तो अवस्थामा गर्भवती महिला, सुत्केरी, नवजात शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा लैजान सहयोग गर्नुपर्छ।
हुन्छ दाई, हुन्छ, अबदेखि खाना पकाइसकेपछि पूर्ण रूपमा आगो निभाइदिनेछु।
ल, आजबाट यस्तो कहिले नगर्नु है बहिनी।
यो सन्देश नेपाल रेड क्रस सोसाइटी, अमेरिकन रेड क्रसको साझेदारीमा महाकाली नदी समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण परियोजना कञ्चनपुरद्वारा जनहितमा जारी गरिएको हो।
हाम्री नातिनीले कति मजाले पढे कि।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
ओ सविता,
के हो?
म विदेश जाँदैछु नि।
जान त,
विदेशबाट ल्याइदिउँला नि।
के ल्याउँछस्? आफ्नै त टुङ्गो हुँदैन त्यहाँ। विदेशी देश कहीँ नजा, सक्सेस भने यहाँ नजिकै रहेको भारतमा जा, त्यही राम्रो काम पाउँछ।
ए हो र, कहाँ पाउँछ त्यस्तो राम्रो काम? के काम पाउँछ?
भारतको पन्जाब अमृतसरमा सुरजन रोकाया वेटर सप्लायर्स छ नि, त्यही राम्रो राम्रो काम पाउँछ नि। फेरि नजिकको पनि विश्वासिलो पनि, त्यही जाँदा हुँदैन र? भारतका विभिन्न होटल तथा रिसोर्टहरूमा काम लगाइदिन्छ नि, अनि बस्ने सुविधा पनि छ, आकर्षक तलब सुविधा
16,000-28,000
वर्षभरि लगातार काम गर्नेलाई 12 महिनाको तलब सुविधा सहित 10,000 बोनसको सुविधा पनि उपलब्ध गराइनेछ।
त एकदमै विश्वासिलो र भरपर्दो हो नि त।
के अरे, फेरि एकचोटि भन् त।
सुरजन रोकाया वेटर सप्लायर्स, पन्जाब अमृतसर। सम्पर्क व्यक्ति सुरजन रोकाया। सम्पर्क नम्बर
0091-90-41-48-48-48
0091-70-48-48-48-48 0091-70 4-48।
अनि सुन्नुहोस्, साथमा परिचय खुल्ने परिचय पत्र लगेर जान नभुल्नु।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा, छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। चालु आर्थिक वर्ष 2075-76 को 9 महिनाको अवधिमा कैलालीको त्रिनगर नाकाबाट 230 जना महिला तथा बाल बालिकालाई, यसलाई पुनः सुन्नुहोस्, चालु आर्थिक वर्ष 2075-76 9 महिनाको अवधिमा कैलालीको त्रिनगर नाकाबाट 230 जना महिला तथा बालिकालाई उद्धार गरिएको छ। कैलालीमा चेलीबेटी बीचबिखनमा कार्यरत 3 संस्थाको तथ्याङ्क हेर्दा वर्षिनी कैलालीको त्रिनगर नाका भएर नेपाली चेलीबेटी बेचिने क्रम बढेको छ। माइती नेपाल कैलाली धनगढीका अनुसार चालु आर्थिक वर्ष 2075-76 9 महिनामा त्रिनगर नाकाबाट मात्रै 96 जना महिला तथा बालिकाको उद्धार गरिएको जनाइएको छ। बेचबिखन नियन्त्रणका लागि भारतीय सीमा नाकामा झन्डै दुई दशक अगाडिबाट प्रयास भइरहेको भए पनि त्यसमा प्रत्यक्ष संलग्न व्यक्ति तथा गृह भने अझै पनि पक्राउ पर्न सकेका छैनन्। माइती नेपाल कैलालीले चैत्र महिनामा मात्रै 8 महिलालाई भारत तथा तेस्रो मुलुक जाँदै गर्दा त्रिनगर नाकाबाट उद्धार गरेको छ। चैत्र 3 कैलालीकै कैलाली गाउँपालिका के 23 विवाहित महिलालाई उनकै चिनजानका व्यक्तिले भारतमा राम्रो रोजगारी दिलाइदिन्छु भनेर बेचबिखनका लागि भारत लैजाँदै गर्दा माइती नेपाल धनगढीले उद्धार गरेको थियो। अहिले बढीजसो महिला तथा बालिकाहरू रोजगारीका नाममा बेचिने गरेको माइती नेपाल धनगढी कैलालीका प्रमुख शिवचरण चौधरीले बताउनुभयो। बढी महत्वाकांक्षी भएका महिलाहरू छिटै नै धनी हुने लोभमा बेचबिखनमा पर्ने गरेको उहाँको भनाइ छ। माइती नेपाल कैलाली शाखाले मात्रै आर्थिक वर्ष 2074-75 गौरी फण्ड नाका भएर भारततर्फ लैजाँदै गरेका 119 उद्धार गरेको छ। आर्थिक वर्ष 2073-74 भने भारततर्फ लैजाँदै गरेको 86 उद्धार गरिएको थियो। दलालले नयाँ नयाँ तरिका अप्नाएर चेलीबेटीलाई भारत लग्ने गरेकोले उनीहरूलाई पक्रन गाह्रो भएको माइती नेपाल कैलालीका प्रमुख चौधरीले बताउनुभयो। चेलीबेटी बिचबिखन सम्बन्धी कार्यरत अर्को संस्था थ्री एन्जल नेपाल धनगढी शाखाले पनि चालु आर्थिक वर्षमा 80 युवती तथा महिलालाई त्रिरङ्गर नाकाबाटै उद्धार गरेको बताएको छ।
नेपाली काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले शिक्षकहरू समाज परिवर्तनका संवाहक भएको बताउनु भएको छ। नेपाल शिक्षक सङ्घ जोशीपुर गाउँपालिका कार्यसमितिको प्रथम प्रतिनिधि सभाको उद्घाटन गर्दै सभापति शाहले प्राप्त राजनीतिक उपलब्धिमा पनि शिक्षकहरूको योगदान रहेको बताउनुभयो। हरेक राजनीतिक परिवर्तनमा शिक्षकको अहम भूमिका रहेकोले अहिलेको सरकारले शिक्षक र शिक्षण पेसालाई खेलाचीको रूपमा लिनु दुःखद भएको बताउनुभयो। सभापति शाहले अन्य सङ्गठनप्रति विचार राख्ने शिक्षकहरूभन्दा प्रजातान्त्रिक विचार राख्ने शिक्षकहरूले नेतृत्व गरेको विद्यालयको पाठन पनि उत्कृष्ट बनाउन निर्देशन दिनुभयो। धनगढी उपमहानगरपालिकाका प्रमुख निरबहादुर ओर्दे दुई तिहाईको वर्तमान सरकारले शिक्षकहरूलाई दुःख दिइरहेको बताउनुभयो। दुई तिहाईको सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउनुको सट्टा राजनीति गरिरहेकोले नगर प्रमुख ओर्दे परिवर्तनको हरेक मोडमा साथ दिने शिक्षकहरू अहिले सहाराविहीन जस्तो भएको बताउनुभयो।
दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने भएको छ। जिल्लाको सदरमुकाम अवस्थित नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै शैक्षिक नगरी बनाइने भएको हो। आगामी शैक्षिक सत्र शैक्षिक नगरपालिकाको रूपमा विकास गर्ने उद्देश्य अनुरूप नगरपालिकाले शिक्षासँग सम्बन्धित सरकारवालाहरूसँग छलफल सुरु गरेको छ। नगरपालिकाको 9 वडामा छलफल गरेपछि जिल्ला स्थित शिक्षा क्षेत्रका सम्बन्धित व्यक्तिसँग छलफल गरिएको छ। नगरपालिकाले शैक्षिक रणनीतिक योजना बनाउने महत्वाकांक्षी योजना अनुसार शैक्षिक सुधार कार्यक्रम मार्फत शैक्षिक नगरी बनाउन बहस थालेको हो। नगरपालिकालाई कसरी दीर्घकालीन रूपमा चिनाउन सकिन्छ भन्ने उद्देश्य अनुरूप शैक्षिक नगरी बनाउने अभियान अन्तर्गत छलफल सुरु भएको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो।
कञ्चनपुरको सुरेश क्षेत्रमा रहेको जङ्गलमा हिजो रातिदेखि लागेको डडेलो आज सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, डिभिजन वन कार्यालयका पदाधिकारी लगायत आम उपभोक्ताहरूले निभाएका छन्। कञ्चनपुर जिल्लामा रहेको गणेश सामुदायिक वन, अम्बर सामुदायिक वन र वैजनाथ सामुदायिक वनमा लागेको डडेलो नियन्त्रणमा लिएको गणेश सामुदायिक वनका अध्यक्ष किशन सिंह भण्डारीले बताउनुभयो। साथै सामुदायिक वनका पदाधिकारीहरूले वनमा डडेलो नलागोस् भन्नका लागि सतर्कता अपनाएको बताएका छन्। वनको बाटो भएर हिँड्ने बटुवा र वनभोज खान गएका व्यक्तिहरूलाई जथाभावी रूपमा प्रज्वलनशील पदार्थ नफाल्नका लागि गणेश सामुदायिक वनका अध्यक्ष किशन सिंह भण्डारीले अनुरोध समेत गर्नुभएको हाम्रा सहकर्मी जयदेव जोशीले बताउनुभयो।
भैतडीमा भारतीय रूपियाँसहित पक्राउ परेका एक व्यक्तिलाई कैलाली प्रहरीले 13 लाख असुल्दै छोडेको आरोप लागेको भन्ने खबर सञ्चार माध्यमहरूबाट बाहिरिएपछि कैलाली प्रहरीले विज्ञप्ति मार्फत घटनाको सबै जानकारी प्रेसलाई दिएको छ। घटनाको पूरा विवरणसहितको जानकारी प्रहरीले सार्वजनिक गरेको हो। उक्त घटनामा प्रहरीको कतै संलग्नता नरहेको पनि विज्ञप्ति मार्फत प्रष्ट पारिएको छ। भारतबाट चोरी ल्याएको उक्त रकम बरामद गरी कुल 17,49,000 थप अनुसन्धानको लागि अपराध अनुसन्धान विभाग नक्सल पठाएको जनाएको छ। भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरचन्द नगरपालिका 4 घर भएका 32 निरज बहादुर चन्दलाई बैतडी स्थित घरबाट प्रहरीले पक्राउ गरेको सुरुमा जानकारी दिएको थियो। तर चन्दलाई कैलाली प्रहरीले 7 अगाडि कैलालीको अतरियाबाट नै पक्राउ गरेको थियो। चन्दलाई पछि उनका आफन्त रोशन सिंहको जिम्मा लगाइएको थियो।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मुन्द्रीले पार्टीले सुरु गरेको तन मन कांग्रेस जन जन कांग्रेस अभियान सफल बनाउनका लागि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय कैलालीमा आयोजित नेता कार्यकर्ता भेलामा बोल्दै पार्टी सभापति शाहले यस्तो आग्रह गर्नुभएको हो। सभापति शाहले बस्तीसम्म पुगेर जनताका सुझावहरू संकलन गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेस कैलाली धनगढी उपमहानगरपालिकाका नगर सभापति नृपबहादुर रोडले निर्धारित समयमा अभियान पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँले चैत्र 29 गतेभित्र धनगढीका सबैवटामा सभाहरू सम्पन्न हुने कार्यतालिका बनाइएको पनि बताउनुभयो। नेपाली कांग्रेसको यो अभियान फागुन अन्तिम सत्ताबाट सुरु भएको थियो भने चैत्र 30 गते पूरा गर्ने कार्यतालिका रहेको छ। अधिकांश ठाउँमा भेला छलफल सम्पन्न भइसकेको कांग्रेस कैलालीले जनाएको छ। नेपाली कांग्रेस कैलालीका सभापति शाह मनुका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी 69 जनालाई जिल्ला प्रतिनिधि बनाई खटाइएको छ।
बाजुराको गौमल गाउँपालिकामा स्वच्छ खानेपानी र सरसफाइमा पहुँच पुर्याउने उद्देश्यका साथ एक घर एक पानीको धारा निर्माण कार्य सुरु भएको छ। गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा अभियान सुरु भएको हो। धारा बनेपछि कुवाको फोहोर पानी खानुपर्ने अवस्थाबाट मुक्त भएको स्थानीय दिनेश रोकायाले बताउनुभयो। पहिला कुवा र खोलाको फोहोर पानी खानुपर्ने बाध्यताले गर्दा गाउँमा धेरै बिरामी पर्ने बताउँदै रोकायाले अहिले धाराको पानी भएपछि गाउँमा कोही पनि बिरामी नपरेको उहाँको भनाइ छ। गाउँपालिका अध्यक्ष हरि रोकायाले सम्मान र गाउँपालिकाका अध्यक्ष हरि रोकायाले सम्पन्न र निर्माणाधीन योजनाहरूको दिगोपन कायम राख्नका लागि महसुल सङ्कलन लगायतको योजना रहेको बताउनुभयो। मासिक पानी महसुल जम्मा गर्न, मर्मसम्हार गर्न, कोषको व्यवस्था गर्न, कर्मचारीको व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो।
दार्चुलामा पानी भर्दै गर्दा ट्याङ्की नौलोमा डुबेर एक महिलाको ज्यान गएको छ। लेकम गाउँपालिका दुई कुणी निङ्ला पातालमा रहेको पानी ट्याङ्कीबाट पानी भर्ने क्रममा कुणी कट्या बस्ने गौरा थामीको ज्यान गएको हो। आज दिउँसो घरबाट पानी भर्न निङ्ला पाताल ट्याङ्कीमा गएका थामीको पानी भर्दै गर्दा ट्याङ्कीमै डुबेर ज्यान गएको लेकम पासका स्थानीय हरिप्रसाद जोशीले जानकारी दिनुभयो।
अब केही राष्ट्रिय खबर। राज्यका विभिन्न अङ्कलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज न्यायाधीशको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा भ्रम फैलाउने प्रयास भइरहेको बताउनु भएको हो। कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनीयता र मान मर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उहाँले बताउनुभयो। पछिल्लो समय हेलिकप्टर खरिद र नेपाल प्रहरीले तालिम केन्द्रलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई लिएर राष्ट्रपतिकै आलोचना भएको थियो।
अब एउटा खेल खबर। नयाँ वर्षको पूर्व सन्ध्यामा कैलालीमा रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। आज कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको हो। विगतको वर्ष जस्तै यस वर्ष पनि चैत्र 30 गति रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताउनुभयो। 32 वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने यस प्रतियोगितामा प्रथम हुने टिमले नगद 150,000 ट्रफी, द्वितीयले 75,000 र ट्रफी पुरस्कार पाउने उहाँले जानकारी दिनु भयो। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने उहाँको भनाइ छ। सबैभन्दा पाको उमेरका अर्थात् सबैभन्दा बढी उमेरका खेलाडीलाई 10,000 रुपियाँ प्रदान गरिनेछ। त्यसै गरी प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरूमध्येबाट गोला प्रथाबाट एकजनालाई होन्डा कम्पनीको स्कुटर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। त्यसका लागि दर्शकले 50 रुपियाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजक पेनाल्टी सुटआउट प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताउनुभयो। प्रतियोगिता धनगढीमा रहेको होम मा चैत्र 30 गते साँझ सुरु भएर राति 12 बजे नयाँ वर्ष 2076 स्वागत गर्दै समापन गरिनेछ। स्थानीय एसटिएस टेलिभिजनको आयोजनामा विगत 7 वर्षदेखि आयोजना हुँदै आएको यस प्रतियोगिता यस वर्ष पनि हुने जनाइएको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रक्रिया मिचेर बिना प्रतिस्पर्धा आवश्यक सामग्री खरिद गरेको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन।
सुदूरपश्चिमका पहाडी जिल्लामा यो वर्ष भने समयमै पाठ्य पुस्तक पुग्ने सम्बन्धित पक्षको भनाई।
यस आर्थिक वर्षको 9 महिनामा कैलालीको त्रिनगर नाकाबाट 230 जना महिला तथा बालिकाको उद्धार।
दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने।
बाजुराको गौमूल गाउँपालिकामा एक घर एक पानीको धारा निर्माण कार्य सुरु।
राज्यका विभिन्न अङ्गलाई विवादमा ल्याउने प्रयास भइरहेको प्रति राष्ट्रपति भण्डारी असन्तुष्ट।
र कैलालीमा रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने। हुन्छ त अहिले समाचार लेख्न सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5 पाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।